يطاف عليهم بصحاف من ذهب. پھرائے جائیں گے یعنی گھمائے جائیں گے یا طواف کے چکر لگوائے جائیں گے ان پر ایسی ٹریز جو کہ سونے کی ہوں گی اور ساغر بھی پیالے بھی ان کے لیے ایسے ہوں گے یعنی ان کے خادم ہوں گے جو ان کے آگے سونے چاندی کی ٹریز یا ایسے تشتریاں یا ایسی چیزیں یعنی کروکری کی طرف اشارہ ہے یہاں پہ جو سونے کی بنی ہوں گی اتنی خوبصورت ہوں گی وہاں کی ان کی چیزوں کا تو اندازہ ہی نہیں آپ کر سکتے کہ برتن اور کنگیاں سونے اور چاندی کی اور انگیٹھیاں جس میں عود جل رہی ہوگی اور خوشبو ہر طرف ہوگی. اس ماحول کے اندر ان کو یہ ان کے خادم ہیں جو ان کے سامنے سامنے لا رہے ہیں اور ان کے سامنے پیش کر رہے ہیں اور پھر ایک جاتا ہے تو دوسرا آ جاتا ہے, دوسرا جاتا ہے تو تیسرا جاتا ہے, گھمائے جا رہے ہیں یعنی بڑے بڑے تھال یا یہ پیالے وغیرہ وہ ان کے سامنے سرو کرنے کے لیے لائے جا رہے ہیں. ہم اکثر ریسٹورینٹس میں جاتے ہیں جہاں پہ بفے سسٹم ہوتا ہے, وہ خود ہی اٹھ کے جانا پڑتا ہے, خود ہی لینا پڑتا ہے. اگر کوئی آپ کو سرو بھی کرتا ہے تو ایک دفعہ کر دے گا, دو دفعہ کر دے گا, اس کے بعد دیٹس اٹ. لیکن وہاں پہ ایسا ہوگا, ایسا نہیں ہوگا کہ ایک دفعہ لائے جائے, بار بار لائے جا رہے ہیں, بار بار ان کے سامنے رکھے جا رہے ہیں, بار بار ان کو سرو کیا جا رہا ہے. اس کے بارے میں ایک جگہ پہ آتا ہے کہ جو کم درجے کا بھی جنتی ہوگا اس کی بھی جنت اتنی بڑی ہوگی کہ جتنی دنیا اور 10 دنیاؤں کے برابر, اور وہ اپنے آپ کو ایسا اس کا ہوگا جیسے کہ بادشاہ دنیا کا. تو بادشاہ کیا, ان کی بادشاہت تو کچھ بھی نہیں ہے, جو وہ بادشاہت ہوگی اس کو جو ادنا درجے کا جنتی جو سب سے لاسٹ میں جہنم سے نکلے گا, یہ اس کے لیے, اس کے بھی خادم ہوں گے, اس کی بھی ٹریز میں اس کے آگے چکر لگائے جا رہے ہوں گے. اور بعض جگہ 70,000 خادموں کا بھی ذکر آتا ہے, بعض جگہ سے بھی زیادہ کا ذکر آتا ہے, ڈیپینڈنگ آن کس کے کتنے درجے ہیں اس طرح ان کے آگے گھمائے جائیں گے. کمپنیز بھی کتنی اچھی ہوں گی کہ ایسی کمپنی کے دنیا کے اندر دیکھیں جو کمپنیز ہیں, کبھی کسی کو اچھی کمپنی ملتی ہے تو اس میں بھی جدائیاں ہو جاتی ہیں, کبھی کوئی دور چلا گیا, کبھی کوئی فوت ہو گیا, کبھی کوئی, لیکن یہ دوستیاں کتنی پیاری دوستیاں ہیں جو ایک دوسرے کے ساتھ اللہ کی خاطر دوست تھے دنیا میں, چاہے دور بھی کیوں نہ ہوئے لیکن وہاں پہ ان کی مجلسیں اکٹھی ہوں گی, ایک دوسرے کی کمپنی انجوائے کریں گے, ایک دوسرے کے ساتھ بیٹھیں گے. ایک روایت میں آتا ہے حضرت معاویہ امیر بن سلیمان اپنے والد سے روایت کرتے ہیں, قیامت کے دن جب لوگ اپنی قبروں سے کھڑے کیے جائیں گے سب کے سب گھبراہٹ میں ہوں گے, بے چینی میں ہوں گے, اس وقت ایک منادی ندا کرے گا, اے میرے بندو آج کے دن نہ تم پر کوئی غم نہ خوف, تو تمام کے تمام اسے عام سمجھ کے خوش ہو جائیں گے. پھر وہ منادی کہے گا وہ لوگ جو دل سے ایمان لائے اور جسم سے نیک عمل کیے, اس وقت صرف سچے پکے مسلمانوں کے لیے یہ بات ہوگی, باقی سب مایوس ہو جائیں گے. یعنی پہلے شروع میں سارے ہی سمجھیں گے پتہ نہیں ہم سب کے لیے ہی ہے, لیکن اس کے بعد جب یہ بات ہوگی تو پھر باقی سب مایوس ہو جائیں گے سوائے جو پکے مسلم تھے. پھر ان سے کہا جائے گا تم نعمت اور سعادت کے ساتھ جنت میں داخل ہو جاؤ, پھر چاروں طرف سے ان کے لیے جو ہے نا خوش ذائقہ کھانوں کی تشتریاں ہوں گی, پیالیاں پیش کی جائیں گی, چھلکتے ہوئے جام ہوں گے غلاموں کے ہاتھوں میں, وہ گردش کر رہے ہوں گے ان کے آگے. اور جو میں نے آپ کو بتایا سب سے جو ادنا درجے کا جنتی ہوگا یعنی سب سے نچلے لیول پہ جو لوئسٹ لیول کا ہوگا جو آخر میں جنت میں جائے گا, اس کی نگاہ جو ہوگی 100 سال کے راستے تک دیکھتی ہوگی, لیکن برابر وہاں تک اسے اپنے ہی محل نظر آئیں گے, اپنے ہی ڈیرے نظر آئیں گے سونے کے زمرد کے, اور تمام قسم کے رنگ برنگ کے ساز و سامان ہوں گے, صبح شام 70,000 ٹریز اور پیالے الگ الگ کھانوں کے اس کے سامنے رکھے جائیں گے جن میں سے ہر ایک اس کی خواہش کے مطابق ہو, اول سے آخر تک اس کی اشتہا برابر ہوگی. یعنی آپ سوچیں نا ہمیں جب پیٹ بھر جاتا ہے ہم کھانا کھا لیتے ہیں تو اب ہماری فیوریٹ ڈش بھی ہمارے آگے آ جائے نا, ہم کہتے ہیں کہ نہیں پتہ نہیں آپ پہلے لے آتی تو اچھا تھا, اب تو میرا پیٹ اتنا بھر گیا میرے سے کھایا ہی نہیں جائے گا. वहां पे ऐसा नहीं होगा। जब 70,000 किस्म के लाए जाएंगे ना ट्रेस, तो हर एक में मुख्तलिफ खाने हैं, हर एक का टेस्ट डिफरेंट है। और देखें दुनिया में अब हम मिसाल के तौर पे कोई कौम है, मसलन जापानी लोगों के लिए सुशी बहुत बड़ी डेलिकेसी है और वो उसको बड़ा समझते हैं, हमारे लिए वो कुछ भी नहीं, हम हमारे लिए दूसरी और चीजें हैं जो कि हमारी मुताबिक हैं। तो वहां पे वो चीजें होंगी जो हमें पसंद है, जो हम अगर हम ऊंट का गोश्त नहीं खाते तो हमारे लिए तो वो कुछ भी नहीं है, हमारे लिए उसकी कोई वैल्यू नहीं है, तो दूसरों के लिए वो बहुत बहुत डेलिकेसी है। तो इस तरह से जो जिस चीज को पसंद करता हुआ आगे वही आ रहा है, वह फीहा मा तश्ताही अनफुसु, जो उनके दिल चाहेंगे, जो तमन्ना करेंगे नफ्स, जिस इसका यानी आम जुबान में हम कहते हैं जो दिल चाहे हमारा। तो हो सकता है हमारा दिल नहीं करता इस चीज को खाने का, ऊंट के गोश्त को मसलन हमारा दिल नहीं करता खाने का, किसी और के लिए वो फेवरेट डिश हो सकता है। तो जो उसका दिल करेगा, किसी और कौम के लिए कोई और चीज हो सकती है। और इतना जो अदना दर्जे का भी जन्नती होगा, इतना उसके पास खाना होगा कि वो कहेगा कि अगर वो रुए जमीन के लोगों की, सारों की, जितने जमीन पे लोग हैं उनकी दावत कर देना तो सबको काफी हो जाए, कुछ भी ना घटे, इतना उसके पास खाना होगा। फिर एक और हदीस में आता है, इब्ने अबी हातिम में आई हदीस के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जन्नत का जिक्र करते हुए फरमाया कि जन्नती एक लुकमा उठाएगा और उसके दिल में ख्याल आएगा फलां किस्म का खाना होता तो बड़ा मजा आता, बड़ा अच्छा लगता, तो वो निवाला उसके मुंह में वही चीज बन जाएगा जिसका उसने ख्वाहिश की थी। फिर आपने यही आयत तिलावत फरमाई। अल्लाह अकबर, अल्लाहुम्मा जालना मिनहुम, अल्लाह हमें भी जन्नतों की आला दर्जों में दाखिल फरमाना। तो जो दिल करेगा उनको वो उनको दिया जाएगा। अब हर एक का दिल डिफरेंट हो सकता है, हर एक की शौक और मजे और फेवरेट चीजें डिफरेंट हो सकती हैं, हर एक का जो तबीयत का मिलान है वो डिफरेंट हो सकता है। कोई कोई एक चीज को पसंद करते हैं, दूसरों को नहीं पसंद आती, वो दूसरे दूसरे को पसंद करते हैं तो उनको ये नहीं, तो उनके मुताबिक चीजें होंगी, उनकी तबीयत के मुताबिक। और वतलज़ुल आयुन, और लज़्ज़त पाए उनकी निगाहें, जिससे ये खाने के लिए भी हो सकती हैं और भी हर चीज के लिए हो सकती है, जिससे भी निगाहें लज़्ज़त पाए। यानी अगर खाने के लिए देखें तो ऐसा खाना नहीं है कि आज दुनिया में तो ये खाना होता है ना कि वो जो खाने बेकार से हैं, जो ऐसे होते हैं जो मतलब जिनमें कोई न्यूट्रिशन नहीं होती, वो तो हमें बड़े अच्छे लगते हैं। जो हेल्दी खाने होते हैं हम कहते हैं आए सारे हेल्दी खाने बदमजा हैं, ऐसे हैं, बड़ा वो हमारा दिल नहीं करता उनको खाने का। तो ये देखें कि वहां की चीजें देखने में भी खूबसूरत होंगी, ऐसी खूबसूरत सजाई गई होंगी कि देखने में भी अच्छी लगे और खाने में भी लजीज होंगी। आप कभी देखते ना ऐसा फूड होता है कि इतना जबरदस्त डेकोरेट किया होता है उसको और दिल करता है खा लें, जब खाने लगते हैं तो उसका कोई टेस्ट ही नहीं होता अच्छा। कुछ खाने ऐसे होते हैं कि वो खाने में तो मजेदार होते हैं लेकिन उनको अच्छी तरह प्रेजेंट नहीं किया गया होता। तो वहां पे प्रेजेंटेशन भी ऐसी है कि आंखें लज्जत पाए और जायके भी इतने जबरदस्त हैं। दूसरे ये कि लज्जत पाए निगाहें, वहां पे हर चीज ऐसी होगी, इतनी हसीन होगी कि निगाहों की लज्जत का सामान होगा उसमें। और ये बात बहुत जरूरी होती है कि इंसान की निगाहें लज्जत पाएं। हमें अब बाज दफा इस चीज का एहसास नहीं होता क्योंकि हम खूबसूरत चीजें देखते रहते हैं, तो हमें खूबसूरत मनाजिर हैं, खूबसूरत अल्लाह की निशानियां, इनको देख देख के इतने आदी हो चुके हैं कि इतना हमें एहसास नहीं है। लेकिन उस बंदे को जो कोई ऐसी एनवायरनमेंट से आया, मतलब कोई डेजर्ट में रहता हो, उसको आप ऐसी जगह पे ले आए, वो उसको जो एहसास होगा, जो निगाहों की लज्जत का वो समझ सकता है ना, दूसरा नहीं समझ सकता। हमें लेके जाएं कहीं ऐसी जगहों पे जो बिल्कुल वीरान नहीं है, ऐसे धूल उड़ रही है जहाँ पे रेत है दूर दूर तक, तो फिर हमें यह पता चलेगा कि निगाहों की लज्जत कितनी इंसान को सूद करती है, कितनी इंसान के लिए राहत बख्श होती है, कितना मजा आता है। हालांकि आप सिर्फ देख रहे होते हैं ना, तो निगाहों की लज्जत भी एक जबरदस्त चीज है। कभी आपने इसका एहसास किया हो तो आपको समझ आ जाएगी मेरी बात। लेकिन मुझे इस चीज का बहुत अच्छी तरह पता है कि क्या चीज होती है कि जब इंसान ऐसा कोई मंजर देखता है जो कि हसीन मंजर होता है, तो वो जो उसकी तबीयत फ्रेश हो जाती है, जो उसको मजा आता है। आप देखिए हम वेकेशन पे क्यों जाते हैं, ٹھیک ہے. کھانے پینے کے علاوہ یہاں پہ تو کھانے پینے کا بھی اتنا انتظام نہیں ہوتا, حلال وغیرہ کے ہمارے مسئلے ہوتے ہیں, لیکن وہاں پہ کیا ہوتا ہے, نگاہوں کی لذت ہی ہوتی ہے نا. ہم دیکھتے ہیں, ہمیں مزہ آتا ہے, ہم نگاہوں کی لذت کی خاطر کتنی دور دور کے سفر کرتے ہیں. تو وہاں پہ ہر طرف جدھر نظر ڈالیں گے نگاہوں کی لذت کا سامان ہوگا. اسی طرح ایسے ایسے سین ہوں گے, ایسے ایسے سین ہوں گے کہ کئی سال گزر جائیں گے انہیں کو دیکھتے رہیں گے اور آنکھ جھپکنے کا بھی نہیں پتا ہوگا, یعنی انسان میسمرائز رہ جائے گا. پھر وہاں کی جو حوریں ہیں ان کی خوبصورتی کا تو آپ کو پتا ہی ہے کہ وہ کیسی خوبصورت ہوں گی, وہ بھی ایک نگاہوں کی لذت ہوگی مردوں کے لیے. وانتم فیہا خالدون, اور تم اس میں ہمیشہ رہنے والے ہو, یہ چھینے گا نہیں تم سے. ایک جب انسان کو بہت اچھی چیز مل جائے نا, سب سے پہلی چیز یہ آتی کہ ہائے کوئی لے نہ لے, ہائے مجھ سے کوئی چھین نہ لے, ہائے اس کو سنبھال کے رکھ دو. بہت جو ہماری قیمتی یا ہمیں بہت پیاری چیز ہوتی ہے نا, اس کے لیے ہمارے لیے یہ احساس ہوتے ہیں. تو وہاں پہ بھی جب اتنا کچھ ملے گا تو سب سے پہلی یہ ہوگی ہائے اللہ کوئی ہم سے لے نہ لے. یہ نہیں, فکر نہ کرو, تم ہمیشہ رہنے والے, یہ فار ایور اینڈ ایور تمہیں مل گئی ہیں چیزیں, اب نہیں کوئی لے گا تم سے, اب نہیں ڈرنے کی ضرورت. دنیا میں کوئی چیز ملتی بھی ہے تو کھو جاتی ہے, جدائی پڑ جاتی ہے, یا تو ہم چلے جاتے ہیں دنیا سے یا وہ چیز ہم سے دور ہو جاتی ہے. وہاں پہ جدائیاں نہیں ہیں, یہ بھی ایک جنت کی کوالٹی ہے کہ وہاں پہ جدائیاں نہیں ہیں, نہ تو سپاؤسز سے جدائیاں ہیں, نہ اولادوں سے جدائیاں ہیں. اگر انسان کی سب سے پہلے اپنی اولاد کے لیے ہوتا ہے نا, اولادوں سے بھی جدائی نہیں, لیکن شرط کیا ہے؟ یہاں پہ صرف ازواج کا ذکر آیا نا آیت 70 کے اندر, دوسری جگہوں پہ اولاد کا بھی ذکر آیا. اولاد کو بھی اللہ تعالیٰ اکٹھا کر دے گا. انسان اپنے بچوں کے بغیر, سب سے سارا دل ہی بچوں میں لگا ہوتا ہے, ان کے ساتھ ہوگا. اسی طرح اپنے آبا کے ساتھ, اپنے والدین کے ساتھ, ان کو بھی پروموٹ کر دیا جائے گا. جنت وہ جگہ ہے جہاں پہ یہ کام بھی نہیں سہنا کہ کوئی ہائے مجھ سے جدا ہو گیا, وہ مجھ سے دور ہے. دنیا میں دوریاں ہو جاتی ہیں, کوئی ایک ملک میں, کوئی دوسرے ملک میں, پھر انتظار ہی کرتے رہتے ہیں کب ملیں گے. تو تم اس میں ہمیشہ رہنے والے ہو. تلک الجنت التی ورثتموها, یہ ہے وہ جنت جس کے تم وارث بنائے گئے. یہ وراثت کیسی ہے کہ نبی صلی اللہ علیہ وسلم فرماتے ہیں جہنم ہی اپنی جنت کی جگہ جہنم میں سے دیکھیں گے اور حسرت اور افسوس سے کہیں گے اگر اللہ مجھے بھی ہدایت دے دیتا تو میں بھی متقیوں میں ہو جاتا. اور ہر ایک جنتی بھی اپنی جہنم کی جگہ جنت میں سے دیکھے گا اور اللہ کا شکر کرے گا کہ ہم خود تو ہدایت پہ نہیں آ سکتے تھے, اللہ نے ہی ہمیں ہدایت دی. تو ہر ایک کی یاد رکھیں, ایک جگہ جنت میں بھی اور ایک جہنم میں بھی. تو کافر جو ہے مومن کی جہنم کی جگہ کا وارث ہوگا اور مومن کافر کی جنت کی جگہ کا وارث بن جائے گا. تو سمجھ آ گئی آپ کی یہ کہ وراثت کیسی ہوگی. وہ جو آپ کسی جگہ کو چھوڑ جاتے ہیں تو پھر وہی وراثت بنتی ہے نا. تو یہ جو اپنی ان کو جنت تو ملے گی, ان کی جنت بھی مل جائے گی جو جہنم میں چلے گئے. اب ان کا پلاٹ تو خالی ہے, ان کی جنت تو خالی ہے, تو ان کو وہ بھی دے دی جائے گی. تو یاد رکھیں, اللہ نا بے انصاف نہیں ہے, اللہ نے دونوں جگہ پہ جگہیں رکھی ہوئی ہیں, جہنم میں بھی ہر ایک کی جگہ. سوچیں کبھی ایسے ذہن کے اندر بھی آتا ہے نا, دل اتنا خوفزدہ ہوتا ہے کہ ہماری ایک جگہ جہنم کے اندر بھی ہے, وہ جگہ کیسی ہوگی ہماری. یعنی دیر از اے چانس, تم اس کو بھی کما سکتے ہو, تم اس کو بھی کما سکتے ہو. تم جنت میں بھی ہماری ایک جگہ ہے, ہمارا ایک پلاٹ اللہ نے رکھا ہوا ہے, سبحان اللہ. لیکن اس کے لیے کمائی کرنی پڑے گی, اس کو حاصل کرنا ہے تو وہ بھی مل سکتا ہے, جہنم والے کو لینا تو وہ بھی مل سکتا ہے. جگہ دونوں میں ہے, اب ڈیسیژن ہمارا ہے کہ ہم کس کی قیمت پے کرتے ہیں. تو اس کی تم وارث بنائے گا. بیما کنتم تعملون, اس وجہ سے جو تم عمل کرتے. حالانکہ کیا جنت ہمارے عملوں کا نتیجہ ہے یا عملوں کی قیمت ہے؟ ہمارے عمل قیمت بن سکتے ہیں جنت کی؟ نہیں. کہاں انسان کے عمل اس قابل ہیں کہ وہ جنت کی قیمت دے سکے ہم اپنے اعمال سے؟ اللہ نے تو نعمتیں ہی جو اس نے دی ہوئی ہیں ہمیں, انہی کا اگر حساب لینا شروع کر دیا تو ایک نعمت کو بھی سامنے رکھ دیا تو ساری زندگی کی نیکیاں دے کے بھی ہم اس ایک نعمت کی قیمت نہیں ادا کر سکتے. پھر یہاں پہ کیوں کہا گیا کہ بیما کنتم تعملون, تم نے جو عمل کیے نا اس کی بدولت, یہ کیوں کہا گیا؟ اس لیے کہ انسان کو شاباشی دینے کے لیے, ویری گڈ جاب, तुमने जो की है ना बहुत अच्छी जॉब की, हालांकि की कीमत नहीं है, लेकिन तो उसकी हौसला अफजाई, उसकी उसकी शाबाशी के लिए। इसी वजह से तो देखे ना, वो इंसान जो जन्नत में जा रहा है वो कह रहा है कि मैं खुद इस रास्ते पे नहीं आ सकता था, अल्हम्दुलिल्लाह अल्लज़ी हदाना लिहाजा, अल्लाह का शुक्र है जिसने मुझे इसकी हिदायत दी, उसने मुझे रास्ते पे चलाया, उसने मुझे यहां तक पहुंचाया, मेरा अमल कहां तक, उसको शऊर है। लेकिन अल्लाह ताला जब फरमा रहे हैं तो ये नहीं फरमा रहे ये मैंने दिया है, अगर मैं ना देता तो फिर तुम्हें कभी मिल नहीं सकती थी, तुमने क्या किया, ये तो खैरात है मेरी तरफ से। बेशक सिर्फ अल्लाह ही की तरफ से है, उसी की मेहरबानी है, उसी का फजल है। लेकिन अल्लाह कितना करीम है कि वो ऐसे इज्जत फरमाएगा कि ये तुम्हारे अमल है, ये तुम्हारे अमल है जिनकी वजह से मैं तुम्हें दे रहा हूं। तो लेकिन हालांकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जन्नत किसी के अमल से नहीं उसको मिल सकती, ये सरासर अल्लाह की रहमत है। तो सहाबा ने पूछा या रसूलल्लाह आपको भी नहीं आपके अमल की बिना पे मिल सकती, आपने फरमाया नहीं मैं भी जन्नत में दाखिल हूंगा तो अल्लाह की रहमत से। जब नबी सल्लल्लाहु अलैहि वसल्लम का अमल ऐसे नहीं फरमाया कि मेरा अमल इतना इस काबिल है कि मैं जन्नत खरीद सकूं, तो हमारे जैसों के अमल कैसे हो सकते, हम तो कभी नहीं खरीद सकते। तो इससे पता चला कि फिर अमल से नहीं अल्लाह की रहमत से मिलनी है। मगर फिर कोई कह सकता है मुझे फिर अमल करने की क्या जरूरत है, फिर अमलों का क्या फायदा, वो अमल ही तो हैं जो अल्लाह की रहमत को आवाज देंगे, जो अल्लाह की रहमत को जोश में आएगी इन अमलों की वजह से। ये फिर मतलब नहीं कि अमल ही छोड़ दो, बल्कि अगर आपने मुतवज्जो करना है ना अल्लाह की रहमत को अपनी तरफ, कि अल्लाह की रहमत मेरी तरफ आ जाए, मायल हो जाए, तो फिर अमल से मायल होगी वो। समझ आ गई बात? इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मेरी उम्मत का अकलमंद शख्स वो है कसरत से नेक अमल करे फिर भी वो अल्लाह से डरता रहता है, और मेरी उम्मत का बेवकूफ वो है जो अपने नफ्स की ख्वाहिशात की पैरवी करता रहे और फिर भी कहता रहे, फिर भी अपने रब से जन्नत की उम्मीद लगाए रखे, यानी अमल कुछ नहीं कर रहा सिर्फ अपनी ख्वाहिशात पे चल रहा है, लेकिन कह रहा है अल्लाह ने मुझे जन्नत ऐसे ही दे देनी। लकुम फिया फाकिहतुन कसीरतुन मिन्हा ताकुलून, तुम्हारे लिए इसमें फल बहुत सारे, बहुत तरह तरह के हैं, तुम खाओगे इन, यानी कसरत से होंगे, खत्म होने का डर नहीं है, कम होने का डर नहीं है। और फल हैं ये ऐसी, यानी एक जिससे इंसान फल वो खाता है ना जब इंसान भूख के लिए नहीं खाता, लज्जत के लिए खाता है, तो लज्जत के सामान है असल में। अपने तख्त पे लेटा होगा, फल होंगे लटके हुए, उसके दिल में ख्याल आएगा वो फल मुझे मिल जाए, तो वो शाख खुद ब खुद उसके पास झुकी हुई आ जाएगी, वो फल उसकी रीच में आ जाएगा कि वो खा ले, और जो ही वो फल वहां से टूटेगा उसकी जगह एक और फल आ जाएगा। तो फाकिहतुन कसीरतुन, खत्म नहीं होंगे कि तोड़ लिए सारे तो अब तो खत्म हो जाएंगे, हमेशा हमेशा इंसान ने वहां रहना, तो हमेशा हमेशा का सामान भी अल्लाह ने उसके मुताबिक ही रखा। उसके बाद जहन्नमियों का जिक्र है कि उनके साथ क्या माजरा होगा, इन्नल मुजरिमीना फी अज़ाबी जहन्नम खालिदून, जहां अल्लाह ताला जन्नत का जिक्र फरमाते हैं वहां जहन्नम का भी जिक्र है कि मुजरिम लोग जो होंगे जहन्नम के अजाब में वो भी हमेशा ही रहने वाले हैं। अस्तग़फिरुल्लाह रब्बी, कि उनका भी वहां से निकलना नहीं है, और वो तकलीफ जिसका ये एहसास हो जाए ना कि इसने कभी नहीं खत्म होना, वो तकलीफ कही टाइम्स मल्टीप्लाई हो जाती है। तो याद रखें कोई भी गम है ना, अगर आपको कोई भी परेशानी है, कोई भी गम है, कोई भी तकलीफ है, एक चीज इस दुनिया की जो है ना वो बड़ी जबरदस्त है इस मामले में, कि किसी किस्म का भी आपका गम है, चाहे किसी की जुदाई का है, चाहे किसी के और किसी तरह का, ये खत्म हो जाना है, क्योंकि ये जिंदगी के साथ ही है, जब जिंदगी खत्म होगी तो ये भी खत्म हो जाएगा। और आखरत का सबसे एक बड़ी बात जो अजाब की है वो ये, एक तो आग का जहन्नुम का अजाब तो है ही, लेकिन साथ ये एहसास होना कि ये कभी खत्म ही नहीं होना, वो उसकी पेन को कई टाइम्स बढ़ा देता है, वो दर्द कि ये नहीं अब जाएगा, इसको कि मौत तो आनी नहीं है, यहाँ पे दुनिया में कोई अजाब कितना भी चिमट जाए, कितना भी बुरा हो, कितना भी बड़ा हो, मौत के साथ खत्म हो जाना। वहां पे मौत है नहीं तो फिर तो कभी भी नहीं खत्म होगा। ये चीज इंसान को बहुत ज्यादा और तकलीफ में मुब्तला कर देगी। ला युफत्तरु अन्हुम, नहीं कम किया जाएगा इनसे। वहुम फीहि मुबलिसून, और वो इसमें मायूस होंगे, इसलिए कि ये अजाब कभी खत्म होगा ही नहीं, इसके खत्म होने की उम्मीद ही नहीं है। कम भी नहीं किया जाएगा, यानी ऐसा नहीं होगा कभी तो जाके ये हो जाए कि इसकी आंच हल्की हो जाए जहन्नुम की, कभी तो जाके ऐसा हो कि जहन्नुम के जो आग है वो उसकी में इंसान इतना यूज्ड टू हो जाए कि अब उसको एहसास हो ही नहीं रहा। जैसे दुनिया में होता है ना, कोई एक चीज इतनी ज्यादा अगर कोई तकलीफ में, तो कहते हैं अब तो मैं यूज्ड टू ही हो चुकी हूँ इस तकलीफ की, अब तो रोज का ही मेरा ये काम है, अब तो मुझे पता भी नहीं चलता, अब ठीक है जो तकलीफ है वो है। वो मलाजीदन्नकुम इल्ला अज़ाबा, वो आयत है ना, लयजीदन्नकुम इल्ला अज़ाबा, कि नहीं उनके लिए बढ़ेगा मगर सिर्फ अजाब ही बढ़ेगा, उल्टा बढ़ता जाएगा। ऐसा नहीं होगा कि इंसान यूज टू हो जाएगा, ऐसा नहीं होगा कि चलो अब रोज की ही बात है ना, नहीं, बल्कि ये बढ़ेगा। और एक लम्हे के लिए भी रोका नहीं जाएगा, बल्कि जहन्नुमी पुकारेंगे और इतना दुहाइयां देंगे, इस कदर रोएंगे, इस कदर फरियादें करेंगे कि किसी वक्त के लिए ये अजाब कम हो जाए, लेकिन वो अजाब नहीं कम होके देगा कि किसी टाइम के लिए उनको इससे छुटकारा मिल जाए। हदीस में आता है, इब्ने अब्बास फरमाते हैं कि ये जो मक्स है ना, जिसका यहाँ पे कहा गया है कि वो रहेंगे उसी के अंदर और वो कभी खत्म नहीं होगा, आगे आ रहा है इसका आयत 77 में कि वहीं पे कायम रहेंगे, कभी खत्म नहीं होना, ये हजार साल है, यानी मरेंगे भी नहीं, ना छुटकारा पाएंगे, ना भाग सकेंगे, ना कुछ, यानी इतने हजार साल गुजरते चले जाएंगे। और इंसान सिर्फ हजार साल का ही तसव्वुर करे तो कितना है, और हजार साल गुजरते जाएं तो वो क्या हाल होगा उनका उसके अंदर पड़े हुए, कि आंच धीमी तक नहीं हो रही। और उसके अजाबों का हम पहले पढ़ चुके हैं कि खौलते पानी का अजाब, जकूम का अजाब, ऐसा पानी जिसकी भाप इतनी गर्म है कि खाल पे गल जाए, जकूम का दरख्त ऐसा है कि जो पेट में जाके खौले, फिर जंजीरें, फिर तौक, फिर आग, यानी खाना भी अजाब, पीना भी अजाब, रहना भी अजाब, ओढ़ना भी आग, बिछोना भी आग, ऊपर से फरिश्तों की मार, खालें झुलस जाएंगी, गल जाएंगी, सड़ जाएंगी, फिर नई खालें आ जाएंगी, लेकिन मौत नहीं आएगी। दुनिया की शदीद से शदीद आग भी हो तो ऐसा नहीं होता कि जो है ना वो कभी बुझे ना या कभी खत्म ना हो। कितने भी आप कोयले भड़का लें, चलो पूरा दिन जल लेंगे, दो दिन, दस दिन जल लेंगे, उसके बाद तो आखिर धीमे होंगे ही ना, इसने नहीं धीमी नहीं होना। अल्लाह, इतनी हालत होगी कि वो लोग मायूस हो जाएंगे, इसलिए कि वो पुकारेंगे पुकारेंगे, आगे आ रही है बात, मायूस हो जाएंगे इस बात से कि हम अब नहीं कभी निकल सकते यहां से। वो देखेंगे जब जहाँ जिस पोजीशन में जिस जगह में होंगे, उनको पता चल जाएगा कि हम नहीं कभी यहां से निकलना हो ही नहीं सकता, पॉसिबल ही नहीं है हमारा। एक होता ना इंसान इतना मायूस हो जाता है कि वो उसको लगता है कि मैं इस चीज से कभी नहीं निकल सकता, ये उनकी हालत होगी डिप्रेशन की वहां पे। अमा दलमना हूं वला किन कानू हूं जालिमीन, जब इंसान ये बातें पढ़ता है तो सोचता है कि अस्तगफिरुल्लाह, क्या अल्लाह ने उनके ऊपर जुल्म किया? नहीं, हमने उन पे जुल्म नहीं किया, इन्होंने अपनी जानों पे खुद जुल्म किया। इंसान सोचता है क्या बात, उन्होंने 70-80 साल ही कोई शिर्क कर लिया होगा ना, इसकी हमेशा की सजा क्यों, क्यों फी अजाबी जहन्नमा खालिदून, क्यों है हमेशा हमेशा की? इसलिए कि अल्लाह को पता है ये हमेशा हमेशा भी रहते तो इन्होंने इसी शिर्क में रहना था, अल्लाह को पता है ये बात। उन्होंने अपनी 70-80-90 साल की जिंदगी में ये साबित कर दिया कि उनको होश नहीं आई, उनको उनको समझ नहीं आई, अभी पता चला कि जो दुनिया का सबसे लंबी उम्र वाला आदमी था, 117 ईयर्स शायद उसकी, मुझे एग्जैक्ट नहीं पता, मगर अबव 100 था, वो आज मर गया। लेकिन देखो इतनी लंबी उम्र पाके भी अगर किसी को हिदायत ना मिले, अल्लाह को पता है कि 200 साल भी इसको दे देता मैं तो तब भी नहीं इसने हिदायत पानी थी, तब भी नहीं इसने इस तरफ आना था। तो ये नहीं बात होती कि दुनिया में तो सिर्फ इतने साल रहे तो इसकी इतनी लंबी सजा क्यों, जितने साल भी इंसान रह ले, जिसको नई हिदायत मिलनी उसको नहीं मिलनी, जिसने नई सीधे रास्ते पर आना वो 1000 साल भी रह ले तो वो उल्टे रास्ते पर ही चलता रहता। फिर वो जब वहां पे होंगे तो अब पुकारेंगे, फरियादें करेंगे, मना दाउ या मालिक, वो पुकारेंगे है मालिक, मालिक कौन है, जहन्नुम का दर होगा, कहेंगे है मालिक, है मालिक, लियकदी अलैना रब्बू का, उसे सिफारिश करेंगे, चाहिए कि फैसला कर दे हमारे पर तेरा रब, यानी हमें हमारे फैसला कर दे का मतलब क्या, कि हमें मौत ही दे दे, हमें मार दे, यानी मौत मांगेंगे वहां पे, चाहेंगे कि हमें मौत आ जाए, क्योंकि उनको पता है यहां से निकल तो सकते नहीं, अब मौत हमारा फैसला कर दे। काला इन्नकुम माकिसून, वो कहेगा तुम यहीं रहने वाले, मक्स मैंने आपको बताया ना, हजार साल तुम यहीं पे पड़े रहोगे, तुम यहीं पे रहोगे। एक जगह पे आता है कि जहन्नुम वाले 100 साल तक सबर करेंगे, फिर सोचेंगे पता नहीं दुनिया में ये जो जन्नत वाले थे ना, ये दुनिया में बड़ा सबर करते थे, चलो सबर करके देख लेते, हो सकता है हमें सबर की वजह से यहां से निकाल लिया जाए। वहां पे सबर करने का क्या फायदा, वहां पे सबर करने से जन्नत थोड़ी मिल जानी है, सबर करेंगे कुछ भी नहीं होगा, ये तो दुनिया में सबर की का अजर जन्नत है। वहां पे वो इतनी सोचें कितनी ब्लेजिंग फायर के अंदर वो सबर कर रहे होंगे, ना कोई चीखेंगे ना रोएंगे, लेकिन कुछ फायदा नहीं, फिर 100 साल तक रोएंगे, 100 साल तक रोएंगे, रोते जाएंगे, फिर कहेंगे हमारे लिए बराबर है दोनों ही सूरतें, चाहे हम सबर करें चाहे हम परेशान हो, अब हमारी बचने की कोई सूरत नहीं, यानी बिल्कुल फिर मायूस हो जाएंगे। अस्तग़फिरुल्लाह रब्बी, इसी तरह आता है कि 100 साल तक वो रोते रहेंगे, अल्लाह ताला के आगे फरियादें करते रहेंगे, उनको कोई पुरसाने हाल नहीं होगा, उनकी चीखें चिल्लाने को कोई यानी कोई जवाब नहीं उनको मिलेगा। तो तब उनको ये मालिक फरिश्ते को पुकारेंगे कि तुम ही हमारी कोई सिफारिश कर दो कि हमें मौत ही दे दे, चलो हम नहीं मांगते कि हमें यहां से निकाला जाए, लेकिन मौत ही दे दे। हाँ, उनके लिए यानी मौत कितनी बड़ी रहमत होगी कि हम मर ही जाएं, बल्कि इवन उसके बारे में भी आता है कि मैदाने माशर में भी कहेंगे कि हमें किसी तरह मौत आ जाए, हमें काश हम मट्टी हो जाएं, जब जानवरों को देखेंगे ना वो मट्टी हो रहे हैं तो कहेंगे काश हम भी मट्टी हो जाएं, काश हमारा अमालनामा हमारे हाथ में ना दिया जाता, मौत ही हमारा फैसला चुका चुकी होती, जो दुनिया में आई थी वो उसने हमें खत्म कर दिया होता, हम कभी दोबारा ना जिंदा होते, लेकिन मौत वहां पे है नहीं। सुम्मा ला यमूतु फीहा वला यहया, ना उसमें मौत है और ना वो कोई जिंदगी है जिसको कोई जिंदगी कहा जाए। तो उनसे कहा जाएगा एक मौत नहीं कई मौतों को पुकारो, अब पुकारते रहो मौत मौत कहते रहो, मौत नहीं आनी। अल्लाह पर अस्तग़फिरुल्लाह रब्बी, अस्तग़फिरुल्लाह रब्बी, अल्लाहुम्मा अजिरना मिनन्नार। और हम सूरह मुल्क में भी पढ़ते हैं कि दारोगा जहन्नुम कहेंगे, जो जहन्नुम के ऊपर जो चौकीदार जो उसके गार्ड्स हैं वो कहेंगे तुम्हारे पास हक नहीं आया था, तुम्हारे पास रसूलों ने नहीं आके तुम्हें बताया था, तुम्हें किसी ने समझाया नहीं था। सूरह ज़ुमर में भी हम पढ़ चुके हैं ये बात। तो वो कहेंगे जब वो पुकारेंगे ऐ मालिक तेरा रब हमारा फैसला कर दे, तो रब के सामने हमारी सिफारिश करो, वो कहेगा नहीं अब तुम्हें यहीं रहना है, लकद जिना कुम्बिल हक, हम तुम्हारे पास हक लेकर आए थे, आया था तुम्हारे पास हक, जहन्नुम का दार होगा भी ये हो सकता है उसकी बात हो, या अल्लाह ताला फरमा रहे हैं कि तुम्हारे पास हक आया था ना, दीन इस्लाम आया था ना, दीन की बातें तुम्हारे तक पहुंची थी ना, वलाकिन अक्सर कुम्बिल हक की कह रही हूं, लेकिन तुम में से अक्सर जो है मेजॉरिटी तुम लोगों की हक को ना पसंद करने वाले हैं। हक हजम नहीं होता ना, हक कड़वा लगता है, हक में पाबंदियां होती है ना, हक कुछ करने को कहता है, हक बुराई से रोकता है, لیکن وہ اچھا نہیں لگتا، کیونکہ طبیعت کہتی ہے کہ میں نے اپنی مرضی کرنی ہے، میں نے اس طرف کو جانا ہے. تم پسند نہیں کرتے تھے نا. اور آج دیکھیں اکثریت انسانوں کی حق سے بھاگتی ہے. اکثریت انسانوں کی، آپ کتنے ہی لیکچر دے لیں، آپ کتنا ہی سمجھا لیں، آپ کتنا ہی بتا لیں، دیکھو مرنا ہے، وہ دیکھو تم اپنے ہاتھوں سے اپنے مردوں کو دفناتے ہو، وہ دیکھو تمہارے اندر سے لوگ ہیں جو اٹھ جاتے ہیں، چلے جاتے ہیں، کل کو تھے آج نہیں ہے. تم دیکھتے ہو، تم کیوں نہیں سوچتے؟ تمہیں سمجھ کیوں نہیں آتی؟ کتنا مرضی بتا لیں، ٹس سے مس نہیں ہوتے کہ ذرا بھی، یعنی ان کو ذرا احساس ہو جائے کہ نہیں واقعی یہ بات تو صحیح نہیں. وہی اپنی لگے میں اسی دھن کے اندر، اسی ریس کے اندر جو ختم ہونے کا نام ہی نہیں لیتی. وہ ریس تب ختم ہوگی جب قبر کے اندر چلے جائیں گے. یہ دوڑیں، یہ دنیا کی دوڑیں، یہ پیسے کی دوڑیں، یہ چیزوں کی دوڑیں، یہ ایک دوسرے سے مقابلے، یہ ایک دوسرے سے آگے بڑھنے کے شوق، یہ ریس کبھی نہیں ختم ہونی جب تک مر نہ جائیں. تو حق اچھا نہیں لگتا کیونکہ حق رکاوٹ بنتا ہے ان چیزوں کی. حق کچھ کہتا ہے، ہماری مرضیاں کچھ اور ہیں، تو پھر کیسے اچھا لگے گا حق؟ تو ان سے کہا جائے گا کیوں حق نہیں آیا تھا تمہارے پاس؟ اللہ کے دین کو تو تم ناپسند کرتے تھے، تمہیں یہ دین کی باتیں، دین کے احکامات، دین کی پابندیاں، یہ تو تمہیں بری لگتی تھیں. تو پھر اب تو کوئی ایکسکیوز نہیں ہے تمہارے پاس. ام ابرامو امرن فإنا مبرمون، بلکہ انہوں نے طے کر لیا ایک کام کو، تو بے شک ہم بھی طے کرنے والے ہیں. ٹھیک ہے، اگر انہوں نے اپنی ضد پکڑ لیا کہ ہم نے بھی نہیں ماننا، ہمیں بھی نہیں حق کے طرف آنا، اور حق کے خلاف سے سازشیں کرتے ہیں، انہوں نے اپنا معاملہ اگر طے کر لیا تو ٹھیک ہے، ہم نے بھی طے کر لیا. پھر ہم یاسبون ان لا نسمع سرهم ونجواهم، کیا یہ سمجھتے ہیں کہ ہم سنتے نہیں ہیں جو یہ باتیں کر رہے ہیں، جو یہ راز کی باتیں کرتے ہیں، جو یہ سرگوشیاں کرتے ہیں؟ قریش مکہ تو خفیہ مشورے کرتے تھے نا آپس میں، کس طرح سے ان سے نپٹا جائے، ان مسلمانوں سے کس طرح سے نبی صلی اللہ علیہ وسلم کا کام تمام کر دیا جائے، کہ اب ان کو قتل کے منصوبے بنا رہے تھے، تو چھپ چھپ کے کرتے تھے، کہیں پتہ نہ چل جائے، کہیں یہ بھاگ نہ جائیں، کہیں اپنے کو انتظام نہ کر لیں. تو وہ باتیں جو تم چھپ چھپ کے کرتے ہو، راز میں کرتے ہو، راتوں کو کرتے ہو، آہستہ آہستہ ایک دوسرے کا کرتے، تم سمجھ جو ہمیں پتہ نہیں چلتا؟ بلا و رسولنا لدیہم یکتبون، کیوں نہیں ہمارے جو بھیجے ہوئے ہیں نا، یعنی جو فرشتے کرامن کاتبین ساتھ بیٹھے ہیں، ان کے پاس لکھ رہے ہیں، پاس بیٹھ کے لکھ رہے ہیں وہ، ان کے لیے تو یہ بات ہے ہی ہے. ہم سب بھی سوچیں کہ جتنی ہم باتیں کرتے ہیں، چھپ چھپ کے کریں، آہستہ آہستہ کریں، راز میں کریں، ادھر ادھر چاروں طرف دیکھ کے پھر کریں، ہمیں لگتا ہے کہ اللہ کو نہیں پتا چلا، ہمیں لگتا ہے کہ وہ بھی نہیں ہے یہاں پہ، تو اللہ بھی نہیں ہے. نہیں، اللہ تو سن رہا ہے نا. تم سمجھتے ہو اللہ نہیں سنتا؟ اللہ خود بھی سن رہا ہے اور اس کے فرشتے لکھ بھی رہے ہیں. جب ایک بات سوال بعض لوگ کرتے ہیں کہ لکھنے کی کیا ضرورت ہے، جبکہ اللہ تعالیٰ خود ہی دیکھ رہا ہے ہر چیز، سن رہا ہے ہر چیز کو، خود وٹنس ہے ہر چیز کا، گواہ ہے، تو پھر یہ لکھوانے کی کیا ضرورت ہے؟ آپ کیا کہیں گے اس بارے میں؟ پھر اتنی اعمال نامے تیار کرانے کی کیا ضرورت ہے اتمام حجت کے لیے، حجت تمام کرنے کے لیے کہ قیامت کے دن کوئی یہ نہ کہے میں نے تو ایسا نہیں کیا تھا، میں نے کب کیا تھا، مجھے تو نہیں یاد میں نے ایسا کیا. تب اس کا نامہ اعمال ود ڈیٹ، ود ٹائم، ود ایئر، ود سارا وقت، کون سی مجلس تھی، کون سی جگہ تھی، تم نے یہ بات یہاں پہ کی تھی، وہ اس کو ہاتھ میں دے دیا جائے گا، اس کو کہا جائے گا چل پڑھ اب اپنا اعمال نامہ، خود پڑھ، وہ خود ہی اپنا حساب لینے کے لیے اب کافی ہو، تاکہ وہ یہ ایکسکیوز نہ دے سکے، یہ کہہ نہ سکے کہ میں نے تو نہیں کیا. ٹھیک ہے، اس لیے یہ تیار کرایا جاتا ہے. اور وہ کتنے قریب بیٹھ کے ہماری رپورٹنگ ساری لکھ رہے ہیں، کر رہے ہیں، وہ ہمیں احساس ہی نہیں ہوتا. اللہ تعالیٰ ہمیں معاف کر دے. یہ آپ کو نہیں کہہ رہی، میں تو اپنے آپ کو بھی کہہ رہی ہوں. ہم سب ہی بھول جاتے ہیں کہ ہم جو باتیں کر رہے ہیں وہ اللہ خود بھی سن رہا ہے اور یہ بھی بیٹھے لکھ رہے ہیں. قل ان كان للرحمن ولد, کہہ دیجئے اگر ہے رحمان کے لیے کوئی اولاد. تم کہتے ہو رحمان کی اولاد ہے, اگر واقعی رحمان کی اولاد ہوتی فانا اول العابدین, تو مجھے کیا کوئی بیر ہے؟ میں جسٹ ایک فار دا سیک آف اٹ تھوڑی اس چیز کی مخالفت کر رہا ہوں کہ نہیں بس میں نے نہیں ماننا, نہیں مان کے دینا, جسٹ کوئی ضد کے طور پہ تھوڑی کر رہا ہوں. اگر واقعی اولاد ہوتی میں خود سب سے پہلے میں اس کی عبادت کرتا, لیکن اولاد ہے ہی نہیں تو پھر کیا تم سوچتے ہو؟ پتہ نہیں ویسے ہی ان کو کوئی مسئلہ ہے کہ یہ بس ڈینائل میں ہے اور انکار کیے چلے جا رہے ہیں, ان کو کوئی پرابلم ہے؟ ایسی بات نہیں ہے. اگر واقعی رحمان کا کوئی بیٹا یا کوئی اولاد ہوتی تو میں تو سب سے پہلے اس کی عبادت کرتا. یہ حجت ہے ان کے لیے جو کہ کہتے ہیں کہ اللہ کی اولاد ہے, سمجھ آئی؟ تو ہمیں ایسا کوئی پرابلم نہیں. اگر کوئی پروف ہے کہ اس کی اولاد ہے تو ہم تو سب سے پہلے اس کی عبادت کریں, لیکن ہے ہی نہیں, تم دکھاؤ کہاں ہے اس کا کوئی پروف ہے. سبحان رب السماوات والارض رب العرش عما یصفون, پاک ہے وہ رب, کس سے پاک ہے؟ ان کی ان باتوں سے کہ رحمان کی اولاد ہے. اس سے پاک ہے وہ رب جو آسمانوں کا بھی رب ہے, زمین کا بھی رب ہے, عرش کا بھی رب ہے, ان باتوں سے پاک ہے. اما یصفون, جو وہ بیان کرتے ہیں کہ اس نے بیٹا بنا لیا. فذرہم, اے نبی آپ چھوڑ دیں ان کو, یخود بحثیں کریں وہ یلعبوا کھیلتے ہیں, حتی یلاقوا یومہم الذی یوعدون, حتیٰ کہ وہ جا ملیں اپنے دن سے جس کا وعدہ دیے جاتے ہیں. یعنی اے نبی اب پھر اگر یہ نہیں مانتے اور انہوں نے فیصلہ کر ہی لیا تو پھر آپ کیا کریں؟ پھر چھوڑ دیں ان کو, یہ بحث کرتے رہیں اپنی انہی چیزوں میں, کھیل تماشوں میں لگے رہیں, حتیٰ کہ یہ قیامت کا دن دیکھ لیں گے تب خود ہی ان کی آنکھیں کھل جائیں گی, وہ خود ہی سب کچھ سمجھ آ جائے گا ان کو, سب کچھ سامنے آ جانا اس دن. یہ تبلیغ کا بھی ایک پوائنٹ اس میں پتہ چلتا ہے کہ جب نہیں کوئی سمجھ رہا, بعض دفعہ ہم تبلیغ کرتے ہیں نا تو کرتے ہوئے حکمت سے کام نہیں لیتے, گھر والوں کے ساتھ یا کسی اور کے ساتھ مقابلے بازی پہ اتر آتے ہیں, بحث برائے بحث کیے چلے جاتے ہیں اتنا کہ اس کو بھی چڑھا دیتے ہیں. اب اس کو بات اگر سمجھ بھی آ گئی نا تو وہ مانے گا نہیں, اس لیے اس کی انا کا مسئلہ بن جائے گا. کہ ہم مقابلے پہ اتر آتے ہیں نا, مقابلہ نہیں کرنا, دوسرے کی انا کو نہیں جگانا. پیار محبت تحمل کے ساتھ صبر کے ساتھ یہ کام ہوتا ہے. تبلیغ کے لیے بہت صبر چاہیے, اور اگر ہمیں غصہ بہت جلدی آ جاتا ہے, ہم جذباتی بہت ہیں, ہم چیخنے چلانے لگتے ہیں, تو فرسٹ ہمیں اپنے آپ کے اوپر محنت کرنی ہوگی, اپنی اصلاح کرنی ہوگی, اپنے آپ اندر کنٹرول پیدا کرنا ہوگا, پھر اس کام میں آئیں. کیونکہ ہم کے پیچھے نہ پڑیں, اس کی بات کو لے کے اس کو نہ کریٹیسزم اس کے اوپر شروع کر دیں, حق کو واضح کریں. وہ لطیف سمائی الہ و فل اردی الہ, وہ اللہ تو وہ ذات ہے جو آسمانوں میں بھی الہ وہی ہے, یعنی آسمانوں میں بھی اسی کی عبادت کی جاتی ہے, زمین میں بھی اسی کی عبادت کی جاتی ہے. آپ کہیں گے زمین میں تو اتنے کافر ہیں, آپ دیکھیں کہ زمین کی ساری مخلوق اللہ ہی کی تسبیح کرتی ہے, اللہ ہی کے آگے جھکتی ہے, اللہ ہی کی صلاح پڑھتی ہے, جتنی زمین میں مخلوق ہے. کافر بھی جو ہے اس کے بھی تھوڑی سی ہے جو اللہ تعالیٰ نے آزادی دی ہوئی ہے, جو اللہ نے خود دی ہے, ادروائز اس کا پورا جسم اللہ ہی کا غلام ہے, اس کی سانس اللہ ہی کے حکم سے چل رہی ہے, اس کا دل اللہ ہی کے حکم سے دھڑک رہا ہے. اس اللہ کی بادشاہی آسمانوں میں بھی اور زمین میں بھی, آسمانوں میں بھی اسی کی پوجا کی جاتی ہے, زمین میں بھی, ٹھیک ہے. وہو الحکیم العلیم, وہ حکمتوں والا بھی ہے, وہ علم والا بھی ہے. وَتَبَارَكَ الَّذِي لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا, بہت بابرکت ذات ہے وہ جس کے لیے بادشاہت ہے آسمانوں کی اور زمین کی اور جو ان کے درمیان ہے. اس کی یہاں پہ اللہ تعالیٰ کی عظمت بیان کی جا رہی ہے کہ اس رب کے ساتھ تم شرک کرتے ہو جس کی بادشاہت ہو آسمانوں زمینوں میں اور جو کچھ ان کے درمیان ہے, یعنی اس میں پھر سب کچھ ہی آ گیا نا, وہ اتنا بابرکت ہے اور تم جب اس کے ساتھ شرک کرتے تو اس کو گالی دیتے ہو. اور وہی ہے اندہو علم الساعۃ, اسی کے پاس ہے. اب دیکھ لیں یہاں پہ بھی نا اندہو پہلے آ گیا نا, इल्म साथ ही इंदहू होना था, लेकिन इंदहू पहले आ गया तो इसका मतलब उसी के पास है। उस रब की ये शान है कि कयामत का इल्म सिर्फ उसके पास है और किसी के पास नहीं। आज बाज लोग कहते हैं नहीं जी आप सल्लल्लाहु अलैहि वसल्लम के पास भी इल्म तो था कयामत का, लेकिन आपको बताया गया था कि आपने बताना किसी को नहीं है। ये मैंने किसी को बाकायदा कोई स्कॉलर थे जो इनको सुना के वो ये कह रहे हैं कि भी क्यामत का इल्म तो उनके पास है, लेकिन उनको कहा ये कहाँ पे आपको बताया गया खास तौर पे आके कि भई आप सल्लल्लाहु अलैहि वसल्लम के पास इल्म तो था लेकिन आपको ये कहा गया था कि आपने बताना नहीं है किसी और को, तो उन्होंने छुपाया हुआ था। ये कहां से बात आई, ये कहां से ली बात, जबकि हदीसे जिब्राइल से हमें पता चलता है कि आप सल्लल्लाहु अलैहि वसल्लम से जिब्राइल अलैहि सलाम ने जब पूछा कि क्यामत कब कायम होगी तो आपने फरमाया जितना पूछने वाले को इल्म है उतना ही बताने वाले को इल्म है, यानी ना जित तुम्हें भी नहीं पता तो मुझे भी नहीं पता। ये मुत्तफ़क़ुन अलैह बुखारी और मुस्लिम की हदीस है, इसको पीछे करके और ये कह दिया नहीं आप सल्लल्लाहु अलैहि वसल्लम के पास था तो सही इल्म लेकिन मना किया गया था कि आपने बताना नहीं। नहीं, हमारा ईमान है कि क़यामत का इल्म सिर्फ और सिर्फ अल्लाह के पास है। किसी ने कहा 12/12/12 में क़यामत आ जानी है, किसी ने पता नहीं किसी और डेट्स दे दी, सारों की डेटें गुजर गई, वो कोई बेचारे डर के मारे घरों में भी रह गए कि क़यामत आ जानी है इस डेट को, लेकिन नहीं आई क्योंकि किसी को भी नहीं इल्म है ना, किसी को नहीं पता कब आनी है। वही ले ही तुर जाऊं, उसी की तरफ तुम लौटाए जाओगे। जो शिर्क कर रहे हैं, जो आज अपनी मनमानियां कर रहे हैं, वो समझ जाएं कि एक दिन लौटना है अल्लाह की तरफ। वला यमलिकुल लदीना यदउन मिन दूनिही शफात, वो लोग जिनकी ये अल्लाह के अलावा इबादत करते हैं, जिनको पुकारते हैं अल्लाह के अलावा, अल्लाह को छोड़ के, वो कोई सिफारिश नहीं कर सकते। असल में मुशरिकीन का ये अकीदा था कि ये जो है ना जिनको उन्होंने बुत बनाया हुआ था, वो कहते थे कि ये हमारी सिफारिश करेंगे अल्लाह के पास, ये हमें छुड़ाएंगे उस दिन कयामत के दिन। जैसे आज बहुत से मुसलमानों ने भी ये अकीदा रखा हुआ है कि क़यामत के दिन हमारा छुटकारा सिर्फ इसी सूरत हो सकता है कि फलां जो हमारे बुजुर्ग हैं, फलां हमारे पीर हैं, फलां हमारे मुर्शद, वो हमें उस दिन छुड़ा लेंगे, उनका आज हमने दामन पकड़ा हुआ है। तो कुफार का भी अकीदा इस किस्म का था कि इन्होंने हमें छुड़ा देना। तो अब हमारे यहाँ बाज लोग कहते हैं कि शिफात कुछ है ही नहीं है, कोई सिफारिश नहीं है। बाज कहते हैं कि ये भी सिफारिश कर लेगा, वो भी सिफारिश कर लेगा, तो सिफारिश का असल सही अकीदा क्या है फिर? शिफात है या नहीं है? और शिफात अगर है तो फिर कैसी शिफात है, किसके लिए शिफात है और किसके लिए नहीं है, ये भी हमें समझना चाहिए। ये अकीदा समझना बहुत ज्यादा जरूरी है, इसलिए कि इसकी बेस पे बहुत से काम सही हो सकते हैं और मामूली सी गलती से ना इंसान की जन्नत उसकी हाथों से जा सकती है। तो सबसे पहले ये समझ लें कि हाकिम अल्लाह है, सारी मखलूक उसके सामने बेबस है, आजिज है। चाहे मखलूक में कितने ही बड़े पैगंबर हों, कितने ही बड़े औलिया अल्लाह हों, फरिश्ते हों, सब अल्लाह की मखलूक हैं, अल्लाह की पकड़ से डरते हैं, अल्लाह की सजा का खौफ रखते हैं। सिर्फ टोटल अथॉरिटी अल्लाह के पास है, उसके अलावा कोई मुख्तार कुल नहीं है। अब क़यामत के दिन जहां तक शिफात का ताल्लुक है, वो भी अल्लाह की मर्जी, जिसको चाहे इजाजत दे कि वो शिफात करे, जिसको चाहे ना दे। आज खुद कोई नहीं खड़ा होकर कह सकता जी मैं अब फलां की शिफात करूंगा, मैं फलां की सिफारिश करूंगा, मैं बहुत बड़ी चीज हूं। तो मैं नहीं, अल्लाह किसी को कहेगा तो वो शिफात करेगा, और ये एक एजाज होगा उनके लिए जिनको अल्लाह ताला शिफात के लिए कहेगा कि आप शिफात करें। इसका मतलब शिफात है तो सही, लेकिन टोटली अल्लाह ताला के हाथ में है कि वो किसके लिए, किसको खड़ा करता है कि तुम खड़े हो और शिफात करो। समझ आए? अब मुझे ये बताइए आप कि क़यामत के दिन जब इज़न अल्लाह की तरफ से है शिफात का, तो फिर हम खुद से कैसे फिक्स कर सकते हैं कि जी फलाना मेरी शिफात करे, फलाना मेरी शिफात करे? कैसे हम खुद से फिक्स करें? फलां हमें बख्शवा लेगा, फलां का दामन हम पकड़ लेंगे, फलां हमें क्या पता उस दिन किसको किसकी क्या हालत होती है, क्या उसका बनता है, हमें क्या पता। हाँ, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अंबिया मलाइका اور ایمان والے سفارش کریں گے, جیسے یہاں پہ بھی ہے الا من شاہد بالحق وهم يعلمون, وہ سفارش کریں گے جو گواہی دے حق کے ساتھ اور وہ جانتا بھی ہو, اس کو علم بھی ہو, توحید کا اقرار کرنے کے بعد توحید کے تقاضے بھی پورے کرتا ہوں. اچھا اب یہ انبیاء ملائکہ کا تو سب کو پتا ہے, لیکن باقی جو ایمان والے سفارش کریں گے وہ کون سے ایمان والے ہیں؟ ہمیں کیا پتا کہ کون واقعی اللہ والا ہے, اللہ کے نزدیک اس کی اتنی ویلیو ہے کہ اللہ تعالیٰ اس کو کھڑا کر دے گا, ہمیں کیا پتا ہے بتائیں؟ بعض لوگ جو دنیا کی نگاہوں میں بڑے بڑے اولیاء ہیں, عالم ہیں, شہید ہیں, ہمیں اس حدیث سے پتا چلا تھا قیامت کے دن تو منہ کے بل گھسیٹ کے جہنم میں ڈال دیے جائیں گے. وہ کہے گا میں تو, وہ میں نے حدیث آپ کو لمبی حدیث سنائی بھی ہے آپ کو, سب سے پہلے ان سے جہنم کو دہکایا جائے گا. دنیا میں وہ شہید کہلاتا تھا, دنیا میں عالم کہلاتا تھا, دنیا میں سخی کہلاتا تھا, بڑا پہنچا ہوا سمجھا جاتا تھا, وہاں پہ اس کو کیا حال ہو رہا ہوگا؟ تو ہمیں کیا پتا کہ جس کو ہم واقعی عالم سمجھتے ہیں, شہید سمجھتے ہیں, نیک صالح سمجھتے ہیں, وہ واقعی اللہ کے نزدیک بھی ویسا ہے یا نہیں ہے, ہم کیا جانے؟ تو خود تما خود تو نہیں ہم طے کر سکتے کہ یہ جی یہ شفاعت کرے گا, کون ولی اللہ ہے ہمیں کیا پتا, اللہ کے علاوہ کسی کو بھی نہیں پتا کہ ولی کا درجہ کس کو ملے گا, کس کو واقعی عالم کا ملے گا, کس کو واقعی شہید کا ملے گا. دنیا میں تو کوئی بھی کسی ایسے کو, کسی ایسے وزیر یا مشیر کو حاکم کے سامنے اپنا سفارشی نہیں بناتا جس کا اپنا مقدمہ عدالت میں ہو. پہلے وہ عدالت سے خود تو بری ہو جائے نا, پھر اس کے بعد وہ میرے لیے سفارش کرے گا. تو ہم کہتے ہیں اس کا تو اپنا مقدمہ ابھی پھنسا ہوا ہے, وہ تو اپنا ابھی خود اس نے جواب دینا ہے, وہ میری کیا سفارش کرے گا؟ آخرت کے معاملے میں ہم کیسے یہ سوچ لیتے ہیں کہ یہ سارے لوگ ہماری سفارش کریں گے, جبکہ ان کے اپنے مقدمات اللہ کی عدالت میں ابھی لگنے ہیں, ان کا ابھی خود ڈر رہے ہوں گے, وہ نفسی نفسی پکار رہے ہوں گے کہ پتہ نہیں ہمارا کیا بنے گا. کیونکہ آج بہت سارے لوگوں نے کسی نے کسی کو بنایا ہوا, جی نہیں وہ بڑے پہنچے ہوئے تھے, وہ بڑے ولی اللہ تھے, وہ بڑے فلاں تھے. اس دن وہ تو دن ایسا ہے, استغفر اللہ ربی, وہ طویل حدیث ہے, طویل حدیث ہے جس میں لوگ پریشان ہوں گے, سارے انسان پریشان ہوں گے کہ اللہ اب فیصلے شروع کر دے, سورج قریب ہوگا, تکلیف برداشت نہیں ہوگی, لوگ آدم علیہ السلام کے پاس جائیں گے, نوح علیہ السلام کے پاس جائیں گے, موسیٰ علیہ السلام, عیسیٰ علیہ السلام کے پاس جائیں گے, کوئی بھی اس پہ تیار نہیں ہوگا کہ اللہ کے سامنے یہ شفاعت کرے, شفاعت کبرا کہ جس کے لیے کہ اللہ تعالیٰ تو فیصلے شروع فرما دے, اس کے لیے بھی شفاعت ہوگی نا کہ اللہ فیصلے شروع کر دے, تو پھر لوگ نبی صلی اللہ علیہ وسلم کے پاس جائیں گے اور ان سے لوگ کہیں گے کہ آپ اللہ کے سامنے یہ سفارش کریں کہ وہ فیصلہ شروع کر دے, سٹارٹ ہو یہ سارا کام. تو آپ صلی اللہ علیہ وسلم پھر اللہ کی حمد و ثنا بیان کریں گے, پھر آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ سکھائیں گے کہ کیا آپ نے حمد و ثنا کرنی ہے, وہ مقام محمود اللہ تعالیٰ آپ صلی اللہ علیہ وسلم کو دیں گے جہاں پہ آپ اللہ سے دعائیں کریں گے اس چیز کی کہ آپ کے فیصلہ شروع کیا جائے. اس کے بعد صرف یہی نہیں ہے, پھر اس کے بعد بھی آپ صلی اللہ علیہ وسلم سفارش کریں گے تو پھر کچھ لوگوں کو بغیر حساب کتاب کے جنت میں داخل کیا جائے گا, پھر آپ شفاعت کریں گے تو کچھ لوگ ایسے بھی ہوں گے جن کا حساب کتاب ہوگا اور نیک اعمال میزان میں بھاری ہوں گے, آپ صلی اللہ علیہ وسلم کی شفاعت سے یہ خوش نصیب لوگ بھی پھر جنت میں داخل ہو جائیں گے سیدھے, ظاہر ہے کیونکہ ان کی برائیاں بھی تو ہیں. ایسا بھی گروہ ہوگا جن کی نیکیاں اور برائیاں برابر برابر ہوں گی, وہ آراف میں ٹھہرائے جائیں گے, اس کے بعد پھر آپ صلی اللہ علیہ وسلم کی شفاعت سے جنت میں داخل ہوں گے. ایسے بھی لوگ ہوں گے جن کی نیکیاں برائیوں سے کم ہوں گی, ان کا جہنم میں جانا طے ہو جائے گا, لیکن آپ کی شفاعت کے نتیجے میں یہ لوگ بھی پھر جہنم سے بچا لیے جائیں گے, جنت میں داخل کر دیے جائیں گے. یہ تو سارے وہ لوگ ہیں نا جو جہنم میں گئے ہی نہیں, سیدھے جنت میں چلے گئے. ٹھیک ہے, یہ چار قسم کے لوگ ہیں. وہ یہ کب کب جنت میں جائیں گے یہ اللہ عالم, لیکن یہ لوگ ہیں جو بغیر جہنم میں جائے ہوئے جنت میں داخل ہوں گے. لیکن کچھ ایسے بھی لوگ ہوں گے جو اپنے گناہوں کی سزا بھگت کیے پہلے جہنم میں جائیں گے, اپنے گناہوں کی سزا بھگتیں گے, پھر اس کے بعد آپ کی شفاعت سے مختلف ٹائمنگز میں جہنم سے نکالے جائیں گے. وہ کب کب نکالے جائیں گے یہ ڈیپینڈ کرتا ہے کس کا کتنا ایمان تھا, کس کا کتنا صالح عمل تھا. تو اللہ نے جب ان کو نکالنا ہوگا تبھی اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کو شفاعت کی اجازت دیں گے. تو آپ صلی اللہ علیہ وسلم شفاعت کریں گے, ملائکہ بھی شفاعت کریں گے, اولیاء اللہ بھی شفاعت کریں گے, صالحین بھی شفاعت کریں گے. لیکن جیسے میں نے آپ کو بتایا کہ کسی کا بھی نہیں کہہ سکتے کہ کون ہے جس کو اللہ تعالیٰ اذن دے اور کس کے لیے اللہ کب اذن دے, وہ نہیں ہم جان سکتے. مگر ہاں, اگر ہم چاہتے ہیں کہ ہماری سفارش ہو جائے, ہمارے لیے شفاعت ہو آپ صلی اللہ علیہ وسلم کی, تو وہ کام کریں جن سے شفاعت آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ آپ کریں گے, یا کوئی چیز کسی اور چیز کا فرمایا کہ وہ چیز جھگڑے گی. اب پتہ ہے قرآن مجید کی کثرت سے تلاوت بھی ہے, اس میں سورہ بقرہ اور آل عمران کی تلاوت بھی ہے, سورہ ملک کی تلاوت بھی ہے, تہجد بھی ہے, صبح شام 10-10 دفعہ درود شریف پڑھنا بھی ہے, اذان کے بعد نبی صلی اللہ علیہ وسلم کے لیے جو دعا ہم کرتے ہیں اللہم رب ہذہ دعوت تامہ وصلاۃ القائمہ, وہ والی جو دعا ہے اس کو پڑھنے پہ بھی آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ میرا ذمہ ہے کہ میں شفاعت کروں گا. 3 مرتبہ جو جنت کا سوال کرتا ہے اور 3 مرتبہ جو جہنم سے پناہ مانگتا ہے, تو آپ نے فرمایا کہ میں اس کے لیے بھی شفاعت کروں گا. تو اس طرح کچھ اعمال ایسے ہیں جن کے اوپر آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ میں ایسے لوگوں کے لیے شفاعت کروں گا. تو یہاں پہ ہے کہ کوئی جن کی بھی یہ اللہ کے سوا اللہ کو چھوڑ کے جن کو بھی یہ پکارتے ہیں وہ کوئی شفاعت کا اختیار نہیں رکھتے. وہ مالک نہیں ہے کہ اٹھ کے کھڑے ہو جائیں اور اس دن کہنے شروع جائیں فلاں فلاں کو تو جنت میں داخل کر. کچھ لوگ کہتے ہیں عبد القادر جینانی رحمت اللہ علیہ کہ تمام مرید جو ہے نا وہ جنت میں جائیں گے. بھئی وہ کیا اللہ کے سامنے کھڑے ہوئے کہیں گے میرے سارے مریدوں کو اللہ جنت میں ڈال دے چاہے ان کا کچھ بھی عمل ہو؟ کیا ان کی یہ بس چلے گا؟ خود سوچے. نبی صلی اللہ علیہ وسلم کے بارے میں آتا ہے کہ آپ صلی اللہ علیہ وسلم کو اجازت دی جائے گی اتنے لوگوں کو, فلاں فلاں اتنے لوگوں کو آپ نکال کے لا سکتے ہیں جہنم سے. پھر اس کے بعد دوبارہ جائیں گے, پھر کہا جائے گا اتنے اتنے لوگوں کو لے آئیں, پھر دوبارہ اجازت دی جائے گی کہ جائیں اب اتنے لوگوں کو لے. ان کو بھی یہ نہیں کہہ دیا جائے گا ساروں کو لے کے چلے جائیں آپ ایک ہی ٹائم پہ جنت میں. تو پھر کیسے حضرت عبد القادر جیلانی کریں گے؟ تو جو شہادت دے حق کی یعنی ایمان والا ہو, وہم یعلمون اور وہ جانتے بھی ہوں, وہ گواہ یہ لوگ ہوں گے جو شفاعت کریں گے. علم کے بغیر کوئی گواہی نہیں ہو سکتی. وَلَئِن سَأَلْتَهُمْ مَنْ خَلَقَهُمْ لَيَقُولُنَّ اللَّهِ, جب اگر البتہ اگر آپ پوچھو ان سے کہ کس نے پیدا کیا ان کو, ان سے پوچھ کے دیکھیں ان کو کس نے پیدا کیا, تو یہ نہیں کہیں گے کہ وہ اس نے پیدا کیا ہمیں فلاں نے, جن کی بھی یہ عبادت کرتے ہیں, کہیں گے اللہ نے کیا. فانا یوفقون, پھر تمہیں بات سمجھ نہیں آتی, جس نے پیدا کیا اسی کا تو حق ہے کہ اس کو پوجو, اس کی عبادت کرو, اس کا سب سے بڑا حق ہے نا جس نے تمہیں پیدا کیا. تم یہ مانتے ہو ہاں اللہ نے پیدا کیا لیکن اولاد مجھے فلانا دے گا, اللہ نے پیدا کیا لیکن رزق کے لیے مجھے فلاں کے پاس بھاگنا ہے, اللہ نے پیدا کیا لیکن میری فلاں فلاں حاجت ہے وہ میری فلاں جگہ سے پوری ہو سکتی ہے, اس کے لیے وہیں جا کے دھاگا باندھو, وہیں دیکھ دو گے تو ہوگی. وہ پھر تمہیں کیوں نہیں بات سمجھ آتی, جس نے تمہیں پیدا کیا وہی اس بات کا حقدار ہے کہ تم اس کے آگے جھکو, اسی سے دعائیں کرو, اسی کے آگے اپنی حاجتیں رکھو, اسی کے آگے اپنا ماتھا ٹیکو, اسی کے نام کی نماز پڑھو. لیکن وہ پھر کہیں سے پھر آئے جاتے ہیں, پھر لوگوں کو یہ بات سمجھ نہیں آتی. وقیلی ہی, اور قسم ہے اس کے قول کی, پیغمبر کا یہ کہنا, پیغمبر کی اس بات کی قسم ہے, یا ربی ان ہؤلاء قوم لا یؤمنون, اے میرے رب بے شک یہ قوم ایمان نہیں رکھتی. یعنی یہ ایک فریاد کا انداز ہے کہ اے میرے رب میری قوم نہیں مان رہی, نہیں یہ سن رہے. اللہ تعالیٰ نے آپ کے اس قول کی قسم کھائی اور فرمایا فاصفح عنہم وقل سلام, آپ پھر اے نبی ان سے درگزر کریں, ان سے منہ پھیر لیں. فاصفح کا مطلب یہ ہوتا ہے, بڑا ایک زبردست ورڈ ہے, کہ کسی کی بات کو نا اتنا اگنور کر دینا کہ کبھی مینشن بھی نہیں کرنا کہ یاد ہے تمہیں فلانے وقت میں تم نے مجھے یہ کہا تھا, مینشن بھی نہیں کرنا, ایسے کہ جیسے کبھی ہوئی ہی نہیں ہے وہ بات. کسی نے برائی کی ہے نا آپ کے ساتھ تو کبھی نہ کبھی آپ کہہ ہی دیتے ہیں ہاں لیکن وہ وقت جب بھی مجھے یاد آتا نا بڑا دکھ ہوتا ہے مجھے, हालांकि अब आप उसके साथ अच्छे टर्म्स पे हैं, अब आपकी दोस्ती होगी, लेकिन आप एक दिन मेंशन कर देते हैं। तो फस फाह में ये है कि बस उसको बिल्कुल भुला ही दो, ऐसे कि दूसरे को एहसास तक भी ना दिलाओ कि ऐसा कभी तुमने किया था। कितना बड़ा दिल चाहिए इसके लिए, ये जो इतना कुछ करते थे। फस फान हूं वकुल सलाम, और ये सलाम कौन सा, मुतारकत का, यानी ठीक है फिर तुम अपने रास्ते पे जाओ, मैं अपने रास्ते पे जाता हूँ। फसाउफा यालमून, अन करीब वो जान लेंगे, इनको पता चल जाएगा अन करीब कि कौन सा हक पे था और कौन ना हक था। यानी आप सल्लल्लाहु अलैहि वसल्लम ने अपना ये कहना, यानी अपने अल्लाह की तरफ एक शिकायत पेश की थी कि ये मेरी कौम नहीं मान रही अल्लाह। इतना नबी सल्लल्लाहु अलैहि वसल्लम यानी उनके लिए तड़पते थे, उनके लिए फिक्र करते थे, परेशान होते थे, अल्लाह मेरी कौम नहीं मानती। जैसे वो है ना, जैसे हमने सूरह फुरकान में पढ़ा था, वकाल रसूल या रब्बी इन्ना कौम इत्तखज़ू हाज़ल कुरआन महजूरा, अल्लाह रसूल सल्लल्लाहु अलैहि वसल्लम शिकायत करेंगे अल्लाह के सामने, अल्लाह मेरी उम्मत ना इस कुरान को इन्होंने छोड़ दिया था, इस कुरान को इन्होंने छोड़ दिया था। इसी तरह ये भी एक शिकायत का एक अंदाज है कि अल्लाह ये नहीं मानते, अल्लाह ये इनको नहीं समझ आ रही। तो अल्लाह ताला ने फरमाया कि नबी आप छोड़ दें इनको, इनको सलाम करें, इनकी कज बहसियों से, यानी इनके साथ बहस में उलझने की जरूरत नहीं है। जैसे पहले हमने सूरह फुरकान में इबादुर रहमान की ये तारीफ पढ़ी थी ना कि वो कहते हैं जाहिलों को कहते हैं सलाम हो तुम, यानी उनके साथ उलझना नहीं है, पता चल जाएगा, ज्यादा देर नहीं गुजरेगी, हकीकत सामने आ जानी है। अल्लाह ताला हम सबको हिदायत दे और इस जिंदगी में ही हिदायत दे, जिंदगी में हमारी आंखें खोल दे, दुनिया की जिंदगी में ये ना हो कि क़यामत के दिन जाके आंखें खुलें तो फिर कोई फ़ायदा ना हो और पलटने का कोई भी जरिया ना हो। तो अल्लाह ताला हमारी गफलतों को इस दुनिया में दूर फरमा दे। सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अन ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। तिलावत सुनिए।
ولما ضرب ابن مريم مثلا إذا قومك منه يصدون وقالوا آلهتنا خير أم هو ما ضربوه لك إلا جدلا بل هم قوم خصمون إن هو إلا عبد أنعمنا عليه وجعلناه مثلا لبني إسرائيل ولو نشاء لجعلنا منكم ملائكة في الأرض يخلفون وإنه لعلم للساعة فلا تمترن بها واتبعون هذا صراط مستقيم ولا يصدنكم الشيطان إنه لكم عدو مبين ولما جاء عيسى بالبينات قال قد جئتكم بالحكمة ولأبين لكم بعض الذي تختلفون فيه فاتقوا الله وأطيعون إن الله هو ربي وربكم فاعبدوه هذا صراط مستقيم فاختلف الأحزاب من بينهم فويل للذين ظلموا من عذاب يوم أليم هل ينظرون إلا الساعة أن تأتيهم بغتة وهم لا يشعرون الأخلاء يومئذ بعضهم لبعض عدو إلا المتقين يا عبادي لا خوف عليكم اليوم ولا أنتم تحزنون الذين آمنوا بآياتنا وكانوا مسلمين ادخلوا الجنة أنتم وأزواجكم تحبرون يطاف عليهم بصحاف من ذهب وأكواب وفيها ما تشتهيه الأنفس وتلذ الأعين وأنتم فيها خالدون وتلك الجنة التي أورثتموها بما كنتم تعملون لكم فيها فاكهة كثيرة منها تأكلون إن المجرمين في عذاب جهنم خالدون لا يفتر عنهم وهم فيه مبلسون وما ظلمناهم ولكن كانوا هم الظالمين ونادوا يا مالك ليقض علينا ربك قال إنكم ماكثون لقد جئناكم بالحق ولكن أكثركم للحق كارهون أم أبرموا أمرا فإنا مبرمون أم يحسبون أنا لا نسمع سرهم ونجواهم بلى ورسلنا لديهم يكتبون قل إن كان للرحمن ولد فأنا أول العابدين سبحان رب السماوات والأرض رب العرش عما يصفون فذرهم يخوضوا ويلعبوا حتى يلاقوا يومهم الذي يوعدون وهو الذي في السماء إله وفي الأرض إله وهو الحكيم العليم وتبارك الذي له ملك السماوات والأرض وما بينهما وعنده علم الساعة وإليه ترجعون ولا يملك الذين يدعون من دونه الشفاعة إلا من شهد بالحق وهم يعلمون ولئن سألتهم من خلقهم ليقولن الله فأنى يؤفكون وقيله يا رب إن هؤلاء قوم لا يؤمنون فاصفح عنهم وقل سلام فسوف يعلمون.